नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू एनटीडीज अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै कोविड 19का बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसद्वारा काठमाडौँ उपत्यकामा सिर्जित एवं संरचित साप्ताहिक आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो।
नमस्कार, नियमित साप्ताहिक रेडियो लहर सन्चो बिसन्चोको यस नयाँ भेटघाट र भलाकुसारीमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म अचला
र म उपेन्द्र। कालाजार, हात्तीपाइले र कोभिड 19का बारेमा जनचेतना जगाउँदै उपेक्षित रोगहरू निवारणका कार्यक्रममा सघाउ पुर्याउने उद्देश्य सँगै हरेक साता जस्तै आज पनि हामी आएका छौँ। आज कार्यक्रम लहरको 16 खण्ड।
सन्चो बिसन्चोको गएको भागमा हामीले नेपालमा हात्तीपाइले रोग र आम औषधि सेवन कार्यक्रमको पछिल्लो अवस्थाका बारेमा छलफल र संवाद गरेका थियौ।
आम औषधि सेवन अभियान हाम्रो यो वर्ष चैतको 20 गतेदेखि सुरुवात भएको छ र यो हामीले लगभग 10 दिनभित्र चाहिँ स्थानीय तहमा कुनै एउटा गाउँपालिकाभित्रको सम्पूर्ण जनताहरूले जुन जुन व्यक्तिहरूले खानु पर्ने छ सबैले खुवाउनु पर्छ भनेर हामीले 10 दिनको एउटा टाइमलाइन चाहिँ तोकेका छौँ।
यसका साथै माने भन्ज्याङको कहानी उज्यालो किरण कपिल वस्तुकी संचारकर्मी सोनियाले आम औषधि सेवनका लागि स्थानीयलाई अभिप्रेरित गरेको साथै मुस्कान र रोशनले हात्तीपाइलेको आम औषधि सेवन कार्यक्रमका बारेमा गरेको कुराकानी पनि सुनेका थियौं।
मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यस रोगलाई सुरुको अवस्थाबाटै नियन्त्रणमा ल्याउनु नै यसको नियन्त्रण भएकाले शरीरमा देखा पर्नु भन्दा पहिले नै उपचार हुनु नै उत्तम विकल्प भएकोले यो आम औषधि सेवन नै यसको मुख्य उपाय हो। बुझ्नु भयो नि दाई तपाईँले?
बुझे सोनिया बहिनी, बुझे।
अब एउटा उदाहरण हेरौँ न। हात्तीपाइले रोग लागेको मान्छेले मासु पसल तरकारी पसल खोले भने पनि नजाने के? यो रोग लामखुट्टेको टोकाइबाट सर्ने हो मान्छेबाट होइन भन्ने थाहा हुँदा हुँदै पनि।
त्यही त, मलाई त यो कुराले एउटा गीत पो याद आयो भना, यस कुमारको छ नि, मैले छोएको पानी चल्दैन भन्ने।
गएको साता सन्चो बिसन्चो कार्यक्रमका यिनै विषय वस्तु सुनेर हामीलाई श्रोताले आफ्ना प्रतिक्रिया पठाउनु भएको छ, सुनौ है त।
नमस्कार, म डोटी जिल्लाको शिखर नगरपालिका वडा नम्बर 10 स्थित साधिकको बल्ने गाविसबाट बोलिरहेको छु। कार्यक्रम सन्चो बिसन्चो देशका हरेक एफएम फ्रिक्वेन्सीबाट हरेक रेडियो स्टेसनबाट प्रसारण भइरहेको पाउँदा धेरै खुसी लागेको छ। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रम सन्चो बिसन्चोमा आज मैले आम औषधि र हात्तीपाइले विरुद्धको कुराकानी सुन्दा अझै खुसी व्यक्त नगरिरहन सक्दिनँ। एउटा सुनिया नाम गरेकी म्याडम र एकजना मिसले चाहिँ एकजना नबुझ्ने कुन्दन भन्ने सरलाई राम्रोसँग नबुझेको हुँदा राम्रोसँग बुझाएर उहाँलाई आफ्नै हातले औषधि खुवाएको एउटा नाटकीय शैलीबाट आम औषधिको विषयमा प्लस हात्तीपाइले रोगको विषयमा विस्तृत रूपले जानकारी दिनुभएको, विस्तृत रूपले चेतना अभिवृद्धि गराउनु भएकोमा तपाईँ मिडिया कर्मी सम्पूर्णलाई धन्यवाद दिँदै म प्रसाद रावल तपाईँमा बिदा। नमस्कार।
उपयोगी प्रतिक्रियाको लागि तपाईँलाई धेरै धन्यवाद। अनि सहभागी श्रोता, तपाईँ पनि कार्यक्रममा आफ्ना विचार, सरसल्लाह, पृष्ठपोषण, प्रतिक्रिया दिन चाहनुहुन्छ भने सन्चो बिसन्चोका आइभीआर टोल फ्री नम्बरहरू एनटिसी प्रयोग गर्ने सहभागीहरूका लागि 1660001 र एनसेल प्रयोग गर्ने सहभागीहरूका लागि 9801571789 फोन गरेर आफ्ना प्रतिक्रिया रेकर्ड गराउन सक्नुहुन्छ। हामी तपाईँको आवाज कार्यक्रममा क्रमशः समेट्दै जान्छौँ।
अब भने आजको विषयवस्तुतिर लागौँ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको आजको 16 श्रृङ्खलामा हामी
नेपालमा विश्वव्यापी रूपमा बढिरहेको कोरोना भाइरसको युके भेरिएन्टको संक्रमण जोखिम अनि रोकथाम तथा न्यूनीकरणका लागि भइरहेको पहलहरूका सम्बन्धमा छलफल गर्नेछौँ।
भारतबाट लिएको जुन कोभिसिल्ड सिरम इन्स्टिच्युटले बनाएको त्यो खोप दोस्रो डोज चाहिँ वैशाखमा सुरु हुँदैछ, जो फ्रन्ट लाइनर्स सुरुमा लगाएका र 65 वर्ष भन्दा माथिका नागरिकहरूको हकमा चाहिँ वैशाख 7 गतेपछि 10-12 हप्ता पहिलो डोज लगाएको त्यति समय पर्ने गरी सुरु गरिँदैछ। चीनको हिसाबमा पनि धेरैजना व्यक्तिहरूले लगाइराख्नु भएको छ, माग छ। हाम्रै केही सीमितता कोल्ड चेन लगायतका कुराहरूले गर्दा बागमती प्रदेशका जिल्लाहरूमा काठमाडौँ उपत्यका मात्रै चलेको अवस्था हो। खोपले धेरैलाई बचाउँछ, खोपले जटिलताहरू पनि कम गर्छ।
त्यसै गरी कहानी माने भन्ज्याङको उज्यालो किरणमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्टको जोखिमको चर्चा हुँदैछ। यस सम्बन्धी जनचेतनामूलक अभियानलाई अझ जोडतोडले लागू गरिएको प्रसङ्ग पनि आज हामीले सुन्नेछौँ।
बरु यसो गरौँ न, उनीहरूलाई भौतिक दूरी कायम गरी राख्ने, पन्जा सेनिटाइजर मास्कको व्यवस्था गर्ने, बरु एक दिनमा आधा विद्यार्थी मात्रै बोलाएर पढाउने, हो यस्तो गर्दा कस्तो होला त?
तपाईँले भनेको कुरा पनि ठिक छ, त्यसो पनि गर्न सकिन्छ।
अनि केही गरी संक्रमण बढिहाल्यो भने अनलाइन क्लास पनि गर्नुपर्छ कि?
हुन्छ, हामी त्यतातिर पनि सोध्छौँ। अहिले चाहिँ हामी भौतिक दूरी कायम गरेरै पढाउँछौँ।
यसका साथै अन्य सचेतनामूलक सामग्री त छँदैछन्। अबको करिब आधा घण्टा हामी सँगै रहनुहोस् है।
सहभागी श्रोता, विश्वका अरू देशहरूमा जस्तै नेपालमा पनि फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको दर बढेसँगै नेपालमा पनि केही साता यता कोरोना भाइरस संक्रमितहरूको संख्या ह्वात्तै बढ्न थालेको छ।
झण्डै एक वर्ष COVID-19 अस्त व्यस्त बनेको हाम्रो दैनिकी बिस्तारै सहजतातर्फ उन्मुख भइरहेका बेला फेरि पछिल्लो समय विश्वव्यापी रूपमा COVID-19 अर्थात् युके भेरिएन्टको संक्रमण जोखिम चुलिएको छ।
विश्वमा अहिले COVID-19 विभिन्न भेरिएन्टहरू पुष्टि भएका छन्। विश्व स्वास्थ्य संगठनले यी भेरिएन्टहरूलाई COVID-19 नयाँ प्रजातिको रूपमा परिभाषित गरेको छ। खास गरी युके, दक्षिण अफ्रिकी र ब्राजिली भेरिएन्ट फेला परेको देशहरूमा सतर्कता बढाइराखिएको बताइएको छ। भारतमा पनि यी तिनै भेरिएन्टका साथै डबल म्युटेन्ट अर्थात् दुई पटक उत्परिवर्तित कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ। चिकित्सकहरूका अनुसार COVID-19 ओरिजिनल स्ट्रेन भन्दा युके भेरिएन्ट बढी संक्रामक रहेको र सर्ने सम्भावना 70% भन्दा बढी रहेको पाइएको छ।
विश्वमा पनि हेर्ने हो भने कोरोना भाइरसको नयाँ प्रजाति अर्थात् युके भेरिएन्ट बढी संक्रामक भएको र मृत्युदर उच्च रहेको मान्ने आधार प्रशस्त छन्। कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण तीव्र गतिमा फैलिँदै गएको देखिन्छ।
अझ अघिल्लो वर्ष COVID-19 संक्रमण बालबालिकामा अत्यन्तै न्यून देखिएकोमा यो नयाँ भेरिएन्टको जोखिम 20 वर्षभन्दा कम उमेर समूहमा बढी देखिएको छ। नेपालमा देखिएको नयाँ भाइरस युके भेरिएन्टबाट पछिल्लो 2 साता बालबालिका संक्रमित हुने क्रम बढेको छ।
विज्ञहरू नेपालको अहिलेको अवस्थालाई संक्रमणको दोस्रो लहर समुदायमा देखिसकेको भन्दै सर्वसाधारणलाई सचेत हुन आग्रह गरिरहेका छन्। खास गरी आज हामी कार्यक्रममा नेपालमा देखिएको नयाँ भाइरस युके भेरिएन्ट के हो, नेपालमा यसको जोखिमको अवस्था र यसको उपचारका साथै रोकथामको तयारीका लागि के कस्ता प्रयास पहलहरू भइरहेका छन्, यस सम्बन्धमा आज हामीले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलसँग कुराकानी गरेका छौँ।
डाक्टर पौडेलसँग सुरुमा मैले बालबालिकाहरू यस नयाँ भेरिएन्टको उच्च जोखिममा छन् भन्ने सुनिन्छ, के यो कुरा सही हो भनेर सोधेको छु।
खोप 18 वर्षभन्दा मुनि कहीँ पनि अध्ययन नभएको भएर नदिएको हो। हालसम्म 18 वर्षभन्दा मुनिको अध्ययनलाई प्रयास भएको छ, ठ्याक्कै डेफिनेट रिजल्ट आउने प्रयास कहीँ पनि भएको छैन। भेरिएन्ट चाहिँ बढी आक्रामक, धेरैलाई सर्न सक्ने हुने चाहिँ भेटिएको छ। त्यो मध्ये 50 वर्षभन्दा कम उमेरका व्यक्तिहरू पनि अलिकति बढी संक्रमित हुन सक्ने अथवा आइसियूमा जान सक्ने, घर बाहिर रहनु पर्ने पेसा व्यवसायमा गर्नेहरूलाई छिटो धेरै ठाउँमा त्यो क्लोज स्पेसहरूमा काम गर्ने स्थलहरूमा सर्ने जोखिम भएको हिसाबले त्यसरी लिएको हो। र बालबालिकाको हकमा पनि हामीले गरेका निगरानीमा चाहिँ अलिकति तुलनात्मक रूपमा बढ्दो मात्रामा युके भेरिएन्टको मात्रा हाम्रो काठमाडौँ, पोखरा लगायतका सहरहरूमा देखिएको अवस्था हो।
कोरोना भाइरसको यसपल्टको नयाँ भेरिएन्टको जोखिम भनिएको छ, यो नयाँ भेरिएन्ट भन्नाले के बुझ्नुपर्छ?
भाइरसहरूले समय अनुसार आफू रहने वातावरण अनुसार र त्यहाँ संक्रमित व्यक्तिहरूमा रहने शरीरको तापक्रम लगायत विभिन्न कुराहरूमा आफूलाई सर्भाइभ गर्न सकौँ भनेर भाइरसहरूले समय समयमा परिवर्तन गर्छन् र COVID-19 गराउने कोरोना भाइरस पनि छिटो छिटो नै आफ्नो रूप परिवर्तन गर्ने म्युटेसन गर्ने भाइरसमा पर्छ। यसै मध्ये धेरै थरी भेरिएन्टहरू बनेका मध्ये अहिले सबैभन्दा बढी समस्या गराउन सक्ने भेरिएन्ट अफ कन्सर्न भनिन्छ। हालसम्म 3 मुख्य भेरिएन्ट अफ कन्सर्न चिनिएका छन्। सुरुमा बेलायतमा पत्ता लागेको जसलाई हामी B.1.7 लिनिएजमा परिवर्तन भएको अथवा युके भेरिएन्ट पनि भन्छौँ, बेलायतमा पत्ता लागेको भएर त्यसपछि दक्षिण अफ्रिकामा पत्ता लागेको अर्को भेरिएन्ट छ भने ब्राजिलमा पत्ता लागेको ब्राजिलियन भेरिएन्ट पनि छन्। सो अहिले चलेका भेरिएन्ट चाहिँ 3 छन्। भारतमा नयाँ डबल म्युटेसन भएको भेरिएन्ट पत्ता लागेको छ भनेको छ, तर त्यसको जनस्वास्थ्यमा कतिको महत्व छ स्पष्ट छैन। र यसरी चाहिँ भाइरसहरू भेरिएन्ट बनाउने सामान्य प्रक्रिया हो।
यसपल्ट विद्यालय व्यवस्थापनले र शिक्षकले अलि बढी के कुरा बढी सोच्नु पर्यो यो नयाँ आयामसँगै?
अब फोहोर त हामीलाई ढुक्क थियो, यो बेला स्कुलहरू बन्द थिए, बच्चाहरू घरमै थिए, विद्यालयमा केही पनि टेन्सन थिएन। अहिले विद्यालय मात्रै होइन, सार्वजनिक यातायात, रेस्टुरेन्ट, बजार, होइन आमसभा, भाषण गर्ने जुलुसदेखि सबै खुल्ला रहेको अवस्थामा सबै क्षेत्रबाट जोखिम बढेको देखिन्छ। यस्ता ठाउँहरूमा चाहिँ जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालनामा चुनौतीपूर्ण छ, एकदमै कडाई हुनुपर्ने देखिन्छ। त्यही भएर अनावश्यक यो पार्टी भोज भतेरहरू सहभागी नभइदिने, बालबालिका नलगिदिने, विद्यालयहरूले पनि जनस्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गर्ने, सार्वजनिक स्थलमा मास्कलाई म्यान्डेटरी मात्रै गर्न सकियो भने धेरै फरक पर्थ्यो, त्यसलाई पनि कडाइका साथ लागू गर्नुपर्ने अवस्था छ।
यो पहिले PCR भन्ने गरिन्थ्यो, हिजो आज एन्टिजेन भन्ने शब्द धेरै प्रयोग गरिएको छ, नि फरक छ यसमा?
विभिन्न विधिका परीक्षणहरू हुन्छन्। एउटा चाहिँ RT-PCR भन्ने प्रविधि हो, त्यसको अलिक बढी स्ट्यान्डर्ड मानिन्थ्यो भने एन्टिजेन भनेको छिटो हुन्छ। एउटा PCR गर्नलाई केही घन्टा लाग्छ भने छिटो गर्ने मेसिनको पनि 80 जति लाग्छ भने एउटा एन्टिजेन टेस्ट चाहिँ आधी घन्टाभित्रै रिजल्ट आउँछ। र दुइटै भाइरल लोडमा भर पर्छ मान्छेमा, घाँटीमा स्वाब लिएरै गरिने हो र भाइरसको लोड कति छ त्यो अनुसार भर पर्छ। र एन्टिजेन परीक्षणले पनि 80% जति सेन्सिटिभिटी हुन सक्ने देखिएको छ, त्यो हिसाबले दुवै रिलायबल हो।
विश्वव्यापी महामारीको ठ्याक्कै एक वर्ष अथवा नाड्यो पोहोर मार्चबाट जोड्ने हो भने यो एक वर्षमा हामीले सिक्नुपर्ने पाठ के हो र यसको अब जस्तो यो फेरि अहिले आएर एक वर्षमा यो जुन एक किसिमबाट नयाँ लहर अथवा नयाँ तरङ्ग देखा पर्यो नि, यसमा हामीले सिक्नुपर्ने मुख्य पाठ सिकाइहरू के सरल शब्दमा देशभरिको रेडियोबाट बुझिने गरेर भन्ने?
संक्रमण छिटो फैलिनलाई यातायात, विशेष गरी हवाई यातायात, पानी जहाज लगायत विभिन्न यातायातका माध्यमहरूले छिटो फैलाइरहेको छ, एउटा जोखिम त्यो रह्यो। जहिलेसम्म नागरिक स्तरमै चेतना र जागृत स्तरमै जागरूकता हुँदैन र सहभागिता हुँदैन, तबसम्म यो संक्रमण नियन्त्रण गर्न यति सजिलो छैन। स्वास्थ्यले मात्रै गर्ने भन्दा नि मल्टिसेक्टरल शिक्षा क्षेत्रले, आर्थिक क्षेत्रले, सार्वजनिक यातायात क्षेत्रले, प्रशासनले, सबै क्षेत्रले चाहिँ यसको ओनरसिप लिनु पर्यो, यसको महत्त्वलाई बुझ्नु पर्यो, किनभने स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। मान्छे अथवा नागरिकहरू स्वस्थ रहेनन् भने अरू कुरा हुन सक्दैन।
भाइरस सम्बन्धी सरकारको र उपचारको केन्द्रीय संयन्त्र हो EDCD। अहिले के देखिन्छ भने विद्यालयको व्यवसायीहरू, विद्यालय उद्योग व्यापारको व्यवसायीहरू विद्यालयहरू बन्द गर्न हुन्न भन्ने एक किसिमको आवाज छ र सरकार अहिले बन्द गर्दा जाति हो कि भन्ने पनि छ। यो यसको विन सिचुएसन के हो?
यसमा विन विन भन्ने छैन, हामी सबैले सबैलाई जोगाऊ भनेर लाग्नुपर्ने हो। यहाँले भन्नुभयो जस्तै एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महामारी जन्य रोगहरूको अवस्थाको र आवश्यक निगरानीको कामहरू गर्ने हो। यसमा भाइरल लगायत सबै रोगहरू पर्छन् होइन। हामीले अवस्थाको निगरानी गरेर जोखिमहरू पत्ता लगाएर त्यसलाई कम गर्ने उपायहरूको बारेमा सिफारिस गर्ने हो। हामीले तथ्याङ्ककै आधारमा निर्णय गर्ने हो र देश विदेशका अनुभवको आधारमा गर्ने हो। आफ्नो मात्र होइन, आफ्नो अन्तर्गतका रहेका कर्मचारीहरू होला, विद्यार्थीहरू होला, शिक्षकहरू होला, सेवाग्राही होला, उहाँहरूको सुरक्षा पनि सोच्नुपर्ने हुन्छ।
भारतबाट आयात गरिएको AstraZeneca सेकेन्ड सटको कस्तो देखियो तथ्याङ्क पहिलो सट सकिसकेपछि र अहिले फेरि चिनबाट आयात गरिएको औषधिको एक्सेप्टेन्स कस्तो छ? किनभने चिनले त्यति प्रभावकारी होइन कि भनेको छ नि।
भारतबाट लिएको जुन कोभिसिल्ड सिरम इन्स्टिच्युटले बनाएको त्यो खोप दोस्रो डोज चाहिँ वैशाखमा सुरु हुँदैछ, जो फ्रन्ट लाइनर्स सुरुमा लगाएका र 65 भन्दा माथिका नागरिकहरूको हकमा चाहिँ वैशाख 7 10-12 पहिलो डोज लगाएको त्यति समय पर्ने गरी सुरु गरिँदैछ। चिनको हिसाबमा पनि धेरैजना व्यक्तिहरूले लगाइराख्नु भएको छ, माग छ। हाम्रै केही सीमितता, कोल्ड चेन लगायतका कुराहरूले गर्दा बागमती प्रदेशका जिल्लाहरूमा, काठमाडौँ उपत्यका मात्रै चलेको अवस्था हो। खोपले धेरैलाई बचाउँछ, खोपले जटिलताहरू पनि कम गर्छ।
कुराकानीका लागि डाक्टर पौडेलप्रति हामी आभारी छौँ। डाक्टर पौडेलले कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण निकै छिटो फैलिने गरेको र यसबाट सचेत रहन आग्रह गर्नुभयो। विशेष गरी बालबालिकाहरू यसको बढी जोखिममा रहेको र यति बेला नै विद्यालय समेत खुलेकोले बढी सचेत हुनुपर्ने कुरामा डाक्टर पौडेलले जोड दिनुभयो।
भारतसँगको खुला सिमानाका कारण हामी नेपालीहरू अर्को लहरको कोरोना भाइरसको संक्रमणको जोखिममा छौं। त्यसैले सहभागी श्रोता डाक्टर पौडेलले भन्नुभएको जस्तै हामीले सुरक्षा मापदण्डको पालनामा पटक्कै हेलचेक्राई गर्नु हुँदैन।
अझ गम्भीरताका साथ भिडभाड हुने अवस्थै नबनाउने अनि भिडभाडमा नजाने, एक आपसमा कम्तीमा 2 मिटरको दूरी कायम गर्ने, नाक र मुख छोपिने गरी मास्क लगाउने, बेला बेलामा साबुन पानीले हात धोइराख्ने, साबुन पानी उपलब्ध नभएको बेलामा सेनिटाइजरको प्रयोग गर्ने, यस लगायतका स्वास्थ्य सावधानीका उपायहरू र संक्रमणहरू विरुद्ध प्रतिकारहरू नियमित र अनुशासित रूपमा अवलम्बन गर्नु जरुरी छ।
यति बेला हामी साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो सुनिरहेका छौ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो रेडियो नेपाल राष्ट्रव्यापी FM फ्रिक्वेन्सीहरू क्रमशः 98, 100 र 103 मेगाहर्ज, विभिन्न मिडियम वेभ फ्रिक्वेन्सीहरू र www.radionepal.gov.np अनलाइन मार्फत पनि शनिबार बिहान 8:15 बजेदेखि नियमित साप्ताहिक अन्तरालमा सहभागी भई सुन्न सकिन्छ।
साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा अब भने उज्यालो किरण कहानी माने भन्ज्याङको सुन्ने पालो। आज माने भन्ज्याङमा कोरोना भाइरसको नयाँ भेरिएन्टको जोखिम अनि यसबारे समुदायमा नागरिकहरूलाई सचेत बनाउने विषयमा छलफल हुँदैछ। जाउन है माने भन्ज्याङतिरै।
सबिन, खोइ त मनोज आउने भनेको होइन?
भनेको त हो, तर हेर न, उसको अटो बिग्रिएर एकैचोटि दिउँसो भेट्छु भनेको छ।
ए ल, ठिकै छ नि त, अब यहीँ भएको भए उसँग पनि एकैछिन सल्लाह गरौँ भनेको।
त्यो त हो, त्यही पनि ठिकै छ, अब हामी आफै छलफल गरौँ र पछि उसलाई सुनाउन्न र?
हुन्छ, त्यसो गर्दा पनि बरु पानी चाहिँ खाऊ है, अहिले कस्तो गर्मी भएको भने।
हुन्छ तारा। अनि तारा, गर्मीको सिजन पनि बढ्यो अनि यो विभिन्न रोगको संक्रमण पनि एकदमै धेरै बढ्दैछ।
त्यही त सबिन, हेर न, हाम्रो माने भन्ज्याङ पहाड भए पनि यस्तो गर्मी छ, अझ सिरा, सप्तरी, सर्लाई, जनकपुरतिर त के होला है?
त्यही त, यो गर्मी बढेसँगै लामखुट्टे बढ्ने, त्यसपछि डेङ्गी, हात्तीपाइलेको परिजीवीले गर्दा हुने, अनि कालाजार चाहिँ भुसुनाहरू बढेपछि भुसुनाको टोकाइले हुने गर्छ।
साँच्चै, अब त सकेसम्म फुल बाहुला भएको कपडा लगाउने, घर वरिपरि लामखुट्टे अनि भुसुना आउन नदिनेदेखि लिएर अरू विभिन्न सतर्कता अप्नाउनु पर्छ होला है।
अब त्यो त परिहाल्छ नि तारा, बरु यसो गरौँ, हाम्रो वाट्सएप ग्रुपमा यो विषयमा पनि छलफल गरौँ हुन्न?
हो, त्यसो गर्दा त धेरै राम्रो हुन्छ नि।
अनि तारा, COVID-19 संक्रमण पनि बढ्दो छ, अर्को नयाँ रूप पनि लिएर आएको छ, त्यही भएर अब हामीले कस्तो कार्यक्रम गर्ने त?
एउटा त मनोजको अटोमा बस्ती बस्ती घुमेर माइकिङ गर्ने, अनि अरू त भिडभाड गर्दै नगर्ने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, यस्तै त हो नि।
त्यही त, अनि अरू चाहिँ सोसल मिडियाबाट पनि विभिन्न जनचेतनामूलक सन्देशहरू पोस्ट गर्ने, रेडियोमा प्रसारण गर्ने पनि गर्नुपर्छ है तारा।
हुन्छ, हामीले क्वारेन्टिनको लागि चाहिँ पालिकासँग कुरा गरिसकेका छौँ, एकचोटि फेरि पनि सम्झाउनु पर्छ होला कि?
भइहाल्छ नि तारा। अनि अहिले कोरोनाको संक्रमण विभिन्न ठाउँका स्कुलका विद्यार्थीहरूलाई देखिएको छ, बरु स्कुलसँग पनि छलफल गर्ने हो कि यो संक्रमणको बेलामा पठन पाठनलाई कसरी अगाडि लान सकिन्छ भनेर।
हो, यो कुरा चाहिँ हामीले तुरुन्तै गर्न आवश्यक छ, किनभने बालबालिका संक्रमित हुनु भनेको नराम्रो हो नि, उनीहरू त भविष्यको कर्णधार हुन् नि, होइन र?
हो नि। यसो गरौँ तारा, तिमी हाम्रो विद्यालयमा गएर विद्यालय व्यवस्थापनसँग कुरा गर, म चाहिँ मनोजसँग माइकिङ गर्न जान्छु, हुन्छ कि हुँदैन भन त।
हुन्छ सबिन, त्यस्तै गरौँ न त, बरु म पालिका अध्यक्ष ज्यूलाई पनि भन्छु, उहाँले समय मिलाइहाल्नुहुन्छ नि।
हुन्छ हुन्छ तारा, बरु अहिले चाहिँ घरतिर जाउँ, खाना खाएर मनोज भाइसँग माइकिङ गर्न जानु छ।
हुन्छ, राम्रोसँग गर है त।
हुन्छ, अनि तिमी पनि राम्रोसँग विद्यालयमा गएर छलफल गर।
हुन्छ हुन्छ।
ल सबिन दाई, नमस्ते नमस्ते।
नमस्ते नमस्ते मनोज भाइ, अनि गाडी बनायौ त?
किन नबनाउनु सबिन दाइ, मैले राम्रोसँग बनाएर ल्याएको छु। अब मैले सबैभन्दा माया गर्ने यही एउटा चिज छ, उसलाई माया नगर्नु त मेरी गाडी सबसे निराली।
ल ठिक छ, तिमीले भनेको चाहिँ सही हो है, आफूले आफ्नो सामानको माया गरे पो यिनीहरूले पनि हामीलाई फाइदा गर्छन्।
त्यो त हो, जे होस् आजसम्म घाटा हुने छैन, फाइदा नै छ, बलियो अनि भर पर्दछ यो।
त्यो त हुनु परिहाल्यो नि। ल मनोज भाइ, अब चाहिँ यो लाउड स्पिकरलाई अटोमा मिलाएर बाँध्दा त
हुन्छ दाइ? त्यसलाई यता यता राखेर सुनौँ त। ल म यो डोरीले बाँधिहाल्छु है त।
ल ल ल ल, बाँधेर पनि सकियो, अब चाहिँ यो तुल यहाँ लगाउनु पर्यो।
खोइ यता दिन त सबिन दाइ, म यो हरियो तुललाई पछाडि लगेर झुन्ड्याउँछु।
ल ल ल ल, लेऊ।
ल सक्यो। ल हेर्नु त हाम्रो गाडी कति चिटिक्क परेको।
अब तिमी नै यति चिटिक्क परेको छौ, अनि गाडी पर्दैन त।
त्यो त हो, अनि अहिले आएर मात्र हो र, पहिलेदेखि नै चिटिक्क पारेको छु नि।
हो नि मनोज भाइ, तिमीले हाम्रो कार्यक्रममा यति धेरै साथ दिएको छौ, हात्ती पाइले कालाजार सबै कार्यक्रमको लागि, हो कि होइन भन त
दाई? पनि अब यस्तो कार्यमा पनि मेरो साथ नहुने हुने हुन्छ त। हेर्नुहोस् म जनस्वास्थ्यको लागि कटिबद्ध छु, तपाईँ ढुक्क हुनुहोस्।
हो नि, तिम्रो सोचाइ एकदमै राम्रो छ। ल यो जनचेतनामूलक सन्देश बजाएर अब गाउँतिर जाउँ।
ल पख्नु है त, म बजाइहाल्छु। ल बज्यो, अब चाहिँ जाउँ होइन त?
अँ ल जाउँ जाउँ।
कसलाई खोज्नु भएको कुन्नी?
खोजेको त तपाईँलाई नै हो, एकैछिन कुराकानी पनि छ, तर पहिला मास्क लगाएर आउने कि?
ए हुन्छ हुन्छ। ल अब भन्नुहोस्, सुरु सुरुमा हेर्नुहोस्, झ्यालबाट बाहिर हेर्दा पनि मास्क लगाइयो नि।
सुरु सुरुमा मात्रै सावधान भएर कोरोनाबाट बचिन्छ त? कोरोना निर्मूल नभएसम्म हामी सावधान भइरहनु पर्छ नि।
अँ त्यो त हो।
अँ हामी यही ओडा कार्यालयबाट घरदैलो गर्दै आएको। एक त कोरोनाको जोखिम जहिले पनि छँदैछ, यति बेला त झन् दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमको कुरा छ। त्यसैले तपाईँहरू सबैजना थप सावधान हुनुहोस् है भन्न आएको।
हामी सावधान नै थियौँ र छौँ पनि मिस, तर बिचमा अलिक खुल्ला।
जनस्वास्थ्यको विपत्ति वा महामारी पटक पटक दोहोरिएर आउन सक्छ, दोस्रो लहरको कोरोना अझ घातक पनि हुन सक्छ। त्यसैले कोरोना निर्मूल नहुँदासम्म सबैजना सावधानी हुनु जरुरी छ। अझ नयाँ भेरिएन्टको समेत कुरा छ कतै कतै।
हो, त्यसैले सकेसम्म भिडभाडमा जाँदै नजाने र हिँड्दा वा बस्दा एक आपसमा बस्दा कम्तीमा 2 मिटरको दूरी कायम गर्नुपर्छ। यातायातका साधन, विद्यालय कलेज जस्ता भिडभाड हुने ठाउँमा जाँदा वा घर बाहिर निस्कदा वा पाहुना आएको बेलामा घरभित्रै बस्दा पनि अनिवार्य मास्क लगाउनुपर्छ। सेनिटाइजरको प्रयोग वा साबुन पानीले मिची मिची हात धुन कहिले छोड्नुहुन्न है, बुझ्नुभयो?
अनि सकेसम्म मोबाइल फोन अनलाइन इन्टरनेटको प्रयोगबाट नै काम गर्ने र घर बाहिर निस्किनु पर्ने अवस्था कम गर्नु पर्दछ। कोरोनाको शङ्का लागेमा परीक्षण र उपचारका लागि नजिकैको स्वास्थ्य कार्यालयमा तुरन्त सम्पर्क गरिहाल्नु होला।
कोरोनाको दोस्रो लहर पहिलो भन्दा अझ खतरनाक हुन सक्ने विश्वभरबाट खबर आइरहेको छ। नेपालमा पनि कोरोनाको दोस्रो लहरको जोखिम छ, त्यसैले थप सावधानी अपनाएर आफू र आफ्नो परिवार सुरक्षित राख्नुहोस्।
COVID-19 विरुद्धको अभियानका लागि बेलायती सहयोग नियोग UK-AID को सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
हामी चाहिँ यो COVID-19 को समयमा विद्यालय बन्द गर्ने कि के गर्ने भनेर छलफल गरौँ भनेर भेट्न आएको। आज त हामीसँग पालिका अध्यक्ष मोतीराज सर पनि आउनु भएको छ।
नमस्ते है अध्यक्षज्यू, ठिक गर्नुभयो, पालिका अध्यक्ष हाम्रोमा आउनुभएर आज स्कुल नै उज्यालो भएको छ।
अब जनप्रतिनिधि भएपछि त यति गर्नु परिहाल्यो नि होइन हेड सर? फेरि जनस्वास्थ्यको सवालमा त माने भन्ज्याङ पालिका अलि चर्चित नै छ। ओखलढुङ्गा त मिसन अस्पताल भनौँ, वार्ड डाक्टर चित्र भनौँ, फेरि डाक्टर मरासिनी भनौँ, सबैले सेवा गरेको ठाउँ पनि त हो नि। यो माने भन्ज्याङ हुँदै उक्लिने त हो नि।
हो नि सर, फेरि तपाईँ जस्तोले यस्तो सोच्नु राम्रो हो, फेरि तपाईँ त यही विद्यालयको विद्यार्थी हो।
हो नि सर, त्यही भएर त यो स्कुलको अनि यहाँको भाइ बहिनीहरूको असाध्यै माया लाग्छ।
हामीलाई पनि माया लाग्छ नि हाम्रो स्कुलको। अनि हेड सर, COVID-19 को संक्रमण धेरै बढेको छ, फेरि स्कुलमा पठन पाठन पनि नियमित भइरहेको छ। यस्तो अवस्थामा विद्यार्थीलाई संक्रमणको डर हुन्छ।
त्यो त हो। हेर्नुहोस्, पहिलो चरणको COVID-19 ले पनि पठन पाठन अवरुद्ध भयो, यसपालि पनि बन्द गर्यो भने त विद्यार्थीको पढाइ त सबै रोकिन्छ।
त्यो त हो नि हेड सर, पहिला पनि पढाइ राम्रोसँग हुन सकेको छैन, तर हामीले विद्यार्थीको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ कि।
त्यो त पर्छ, अझ यही ठाउँको मात्र विद्यार्थीहरू छन्, त्यही भएर डराउनु पर्ने अवस्था चाहिँ छैन।
हेड सरले कुरा चाहिँ ठिक गर्नुभएको हो, तर यही ठाउँको विद्यार्थी भए पनि संक्रमण चाहिँ हुनसक्छ है। उनीहरूको परिवार बाहिरबाट अथवा धेरै मान्छेको भिडबाट आएको हुन्छ, विद्यालय आउँदा खतरा चाहिँ हुनसक्छ।
त्यही त पालिका अध्यक्षज्यू, विद्यार्थीहरूको चाप पनि धेरै हुन्छ, उनीहरू एकै ठाउँमा बसी पनि राख्दैनन्, यताउता गरिराख्छन्।
हो, तर हामीले के नै गर्न सक्छौँ र, उनीहरूको पठन पाठन त रोक्नु भएन नि।
बरु यसो गरौँ न, उनीहरूलाई भौतिक दूरी कायम गरिराख्ने, पन्जा सेनिटाइजर मास्कको व्यवस्था गर्ने, बरु एक दिनमा आधा विद्यार्थी मात्रै बोलाएर पढाउने, हो यस्तो गर्दा कस्तो होला त।
तपाईँले भनेको कुरा पनि ठिक छ, त्यसो पनि गर्न सकिन्छ।
अनि केही गरी संक्रमण बढिहाल्यो भने अनलाइन क्लास पनि गर्नुपर्छ कि।
हुन्छ, हामी त्यतातिर पनि सोध्छौँ, अहिले चाहिँ हामी भौतिक दूरी कायम गरेरै पढाउँछौँ।
त्यही गरौँ। अझ एकपल्ट हेर सर, सबिनजी, विश्वजी, ज्योति मिस, तारा बहिनी, हामी सबैले रेडियो चाहिँ सुनिरहनु पर्छ है, काठमाडौँबाट अनि परदेश मुकामहरूबाट के अपडेट छ भनेर, अनि FM पनि COVID-19 PSA प्रसारण गर्न पनि पहल गर्नेछु।
म त पालिकाको स्वास्थ्य संयोजक भएपछि हरेक समयमा रेडियो सुनिरहेकै हुन्छु। सबै वडाका स्वास्थ्य कर्मीहरूको फोन पनि छँदैछ, अनि नयाँ अध्यावधिक उनीहरूलाई तुरुन्तै बताइरहेको पनि हुन्छु। अझ उहाँहरूले त व्हाट्सएपको ग्रुप पनि बनाउने भनेका छन्, एकैसाथ कुराकानी गर्न मिल्छ भनेर।
ए, कति राम्रो। ल त सर, अहिले चाहिँ हामी जान्छौँ।
हुन्छ पालिका अध्यक्षज्यू, नमस्ते।
हस्, नमस्ते।
माने भन्ज्याङको कहानी उज्यालो किरणमा आज माने भन्ज्याङमा टेम्पो मार्फत माइकिङ गर्दै सचेतना अभियान फेरि सुरु गरेको बारे आज हामीले थाहा पायौं।
कोरोना भाइरसको नयाँ भेरिएन्टको जोखिमबाट बचाउनका लागि आफ्ना समुदायलाई सचेत बनाउन माने भन्ज्याङका सबिन ताराको पहल साँच्चै तारिफ योग्य छ। हामीले पनि आफू सचेत रहँदै आफ्नो परिवार र समाज समुदायलाई यसबारे सचेत बनाउँदै कोरोना भाइरसको नयाँ भेरिएन्टहरूको जोखिमबाट बचाउनु जरुरी छ।
सहभागी श्रोता, जनस्वास्थ्य सवालहरूमा समर्पित रेडियो कार्यक्रम सन्चो बिसन्चोको आजको प्रस्तुति यहाँलाई कस्तो लाग्यो? हामीले यहाँको उपयोगी प्रतिक्रिया र पृष्ठपोषणको अपेक्षा गरेका छौँ।
नियमित साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो देशभरिका विभिन्न पालिका र जिल्लाहरूमा सञ्चालनरत विभिन्न फ्रिक्वेन्सी FM रेडियोहरूबाट पनि सुन्न सकिन्छ। साथै कान्तिपुर FM 96.1 र 100.8 मेगाहर्ज मार्फत पनि देशका विभिन्न भूभागहरूमा सुन्दै सहभागी हुन सकिन्छ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा आफ्ना विचार र पृष्ठपोषणका लागि दुईवटा IVR टोल फ्री नम्बरहरू क्रमशः NTC प्रयोग गर्ने सहभागीका लागि 1660100701 अर्थात् 1660010701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9801571789 अर्थात् 9801571789 आफ्नो स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। प्रतिक्रिया पृष्ठपोषण रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र वडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला।
यिनै विषयवस्तु र संवादसँगै कार्यक्रम लहर सन्चो बिसन्चोको आज प्रस्तुत यस 16 खण्डबाट अब हामी प्रस्तुताहरू म उपेन्द्र
अनि म अचला बिदा माग्छौ। साथै सहकर्मीहरू दिनेश, भूपेन्द्र, गोविन्द, सबिन, पवन र अनुसँगै बिदा माग्छौ। अर्को हप्ता यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउने नै छौ। आजलाई बिदा दिनुहोस्। नमस्ते, नमस्ते।